शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म डान्सिङ डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रले एकल महिलाहरूको विकासका लागि कस्तो किसिमको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ र त्यसबाट के प्रभाव परेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। दस वर्ष जनयुद्धमा र कालगतिले श्रीमान गुमाएका एकल महिलाहरूले विभिन्न समस्याहरू झेल्दै आइरहेका छन्। समाजले गरेको अवहेलना र गुम्सिएको पीडालाई सहेर भए पनि एकल महिलाहरू आजभोलि संगठित भएर अधिकारका लागि सम्बन्धित निकायमा घच घचाइरहेका छन्। आखिरमा एकल महिलाहरूको विकासका लागि गैर सरकारी संस्था द्वन्द पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले के गरिरहेको छ त? आजको कार्यक्रम जवाबदेहितामा यसै विषयमा केन्द्रित भएर द्वन्द पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहरासँग गरिएको कुराकानी यहाँहरू माझ सुनाउन गइरहेको छु। हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद।
यो द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रको स्थापना कहिले भएको हो?
हजुर, हाम्रो द्वन्द पीडित तथा एकल महिला विकास केन्द्र 2065 साल 3 महिना 30 गते हाम्रो जिल्ला प्रशासन कञ्चनपुरमा विधिगत रूपले चाहिँ दर्ता भएको।
यो द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रको खास उद्देश्य के रहेको छ?
हामीहरू 10 वर्षीय द्वन्दमा परेर एकल भएका एकल महिला र कालगतिले मृत्यु भएर एकल भएका एकल महिलाहरूको समग्रको एडभोकेसी, हक अधिकार, उनका हर ठाउँको चाहिँ समावेशी लगायतका चाहिँ अधिकार सुनिश्चित गराउनको लागि यो संस्था स्थापना भएको।
जस्तै यसमा द्वन्द पीडित पनि जोडिएको छ, अहिले चाहिँ द्वन्द पीडितहरूको लागि पनि कार्यक्रम गरिराख्नु भएको छ कि?
हामीले अहिले स्थानीय शान्ति क्षमता भनेर हामीहरूको एउटा नागरिक आवाजले लामो समयदेखि नागरिक आवाजले द्वन्दको क्षेत्रमा काम गरेको र अहिले नागरिक आवाजकै हामीहरू चाहिँ साझेदारीमा शुक्ला फाटा नगरपालिका र बेदकोट नगरपालिकामा स्थानीय शान्ति सेवा केन्द्र पनि छ र हामीहरूले दुईटा नगरपालिकामा अहिले हामीले शान्तिको लागि केही कार्यक्रमहरू द्वन्दकै क्षेत्रमा काम गरिराखिएको छ।
द्वन्द पीडित क्षेत्रमा काम गर्दाखेरि तपाईँ कस्तो कस्तो खालको तपाईँ द्वन्द पीडितहरूलाई भेटाउनु भयो त्यहाँ?
अहिले हामीहरूको द्वन्द व्यवस्थापन पनि शान्ति सम्झौता 2063-64 हाम्रो त्यो भए तापनि अहिले पनि हामीहरू पीडित, जो द्वन्द पीडित, म स्वयमै आफू पनि पीडित भएको हुनाले मै जस्ता हजारौँ हजार दिदी बहिनीहरू, तिनका बाल बालिकाहरू, तिनका आमा बुवाहरू भनौँ, कतिका काँक्री थिए, कतिका सिन्दुरपुर थिए, कति चाहिँ नादान बालकाहरू टुरा भएर बस्न परेका अवस्थाहरू, र अहिले पनि हामीहरूको एउटा पार्टीगत रूपले जो सुरक्षा कर्मीका परिवार या कोही पनि सरकारी कर्मचारीका परिवारहरूलाई चाहिँ द्वन्द पीडित नमानिने भनेर चाहिँ अहिले जो एकलौटी सरकारले चाहिँ एक पक्ष मात्रै निर्णय गरिराखे गर्नको लागि तयारी भइराखेको अवस्था, र हामीहरूको आयोग, विभिन्न आयोगहरू बने, बेपत्ता आयोग बन्यो, सत्य निरूपण आयोग बन्यो, मेलमिलाप आयोगहरू बने, विभिन्न आयोगहरू बने, राष्ट्रका ढुकुटी सिद्ध दिए तर हामी पीडितहरूको लागि चाहिँ त्यो मलमपट्टीको ठाउँमा पीडामा मलमपट्टीको जग्गा उल्टा घाउमा नुन खुर्सानी छरेर उल्टा झन् त्यो घाउ बल्झाएको जस्तो महसुस भएको छ। धेरै पीडितहरूले चाहिँ अहिले राहत नपाएका अवस्थाहरू छन्। कतिलाई आयोगहरू खुलेकै थाहा नभएको अवस्था, कतिलाई शान्ति समिति भएकै जानकारी नभएका अवस्थामा अहिले हामीहरूले केही हदसम्म हाम्रो अभियानले चाहिँ जानकारी पाएर अहिले निवेदन दिनसम्म सफल भएका छन्। तर जो राजनीतिमा पहुँच्छ उनीहरूले मात्रै अहिले जेवर सुविधाहरू पाएका अवस्था छन्, न कि हामीहरू पीडितहरूको अझै जो 10 वर्षीय द्वन्द्व भयो त्यो द्वन्द्व भन्दा अझै ठुलो द्वन्द्व हामीहरू पीडितमा नै गराउने अहिले जो सरकारले गरिराखेको छ। हामीहरू पीडितहरू सम्पूर्ण पीडितहरूले यसको लागि चाहिँ हामी
कञ्चनपुरमा अहिले एकल महिलाहरूको संख्या कति छ?
अहिले ठ्याक्कै हामीहरूको एकल महिलाका संख्याहरू हामी सम्पूर्ण जिल्ला भरि हामीले कार्यक्रम गरेको अवस्था छैन। लगभग हाम्रो संस्थामा सञ्जालहरूमा आबद्ध भएका 4,000-5,000 लगभगमा चाहिँ हामीहरूका सञ्जाल विभिन्न सञ्जालहरूमा आबद्धता भएका हाम्रा दिदी बहिनीहरू हुनुहुन्छ। 10 वर्षीय द्वन्द्वमा परेर द्वन्द्व पीडित र अनि कालगतिले मृत्यु भएर एकल भएका एकल महिलाहरू आबद्धता हुनुहुन्छ। तर त्यो ठ्याक्कै यति छ हाम्रो कञ्चनपुरमा संख्या भन्ने चाहिँ निकाल्न नसकेको अवस्था छ। त्यो त अब हामी गैर सरकारी एउटा संस्थाले चाहिँ त्यो निकाल्न सक्ने अवस्था पनि हुँदैन र हाम्रो त्यो हामीले त सरकारलाई घचघचाउने हो तर त्यो दायित्व बोध चाहिँ सरकारले दायित्व बोध गरिदियो भने सायद हामीहरूको संख्या हामीहरूको अधिकारको लागि हामीहरू विभिन्न ठाउँमा चाहिँ केही राहत पाएको महसुस गर्ने थियौँ भन्ने चाहिँ हामीलाई लागेको छ।
एकल महिला विकासको लागि कस्तो कस्तो खालको कार्यक्रम गरिराख्नु भएको छ तपाईँहरूले?
हामीहरूले अहिले द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले विभिन्न पहिला सशक्तिकरणका क्षेत्रमा काम गर्यो र रूढिवादीको अन्त्य भनेर अब विभिन्न किसिमका जस्तै रातो पहिरन हामीहरू एकल महिलाले चाहिँ रातो लगाउन नपाउने एउटा समुदायको चाहिँ एउटा रूढिवादीले चाहिँ हामीलाई वञ्चित गराएको थियो भने रातो पहिरनहरू हामीहरू समग्रमा हजारौँले चाहिँ एकसाथ रातो टिका रातो पहिरनहरू लगाउने कार्यक्रम र रूढिवादीको अन्त्य भनेर हामीहरूले वार्षिक उत्सवका अवसरहरू पारेर आफैमा स्वयमै हल चलाएर रूढिवादीको अन्त्यहरूको काम गऱ्यौँ पहिला र हामीहरूको अधिकारको लागि चाहिँ विभिन्न ठाउँमा समावेशीको लागि विभिन्न ठाउँमा पहल गरियो र केही ठाउँमा अब अहिले हामीहरू जे भए नि राजनीति मा पनि हाम्रो समावेशी हुनपर्छ भन्ने छ। त्यो नभए पनि हाम्रा गाविस हाम्रा नगरपालिकाहरूमा एकल महिलाहरू पनि छन् है भनेर अहिले चाहिँ एकल महिलाहरूले सहभागी गराउने जो कार्यक्रमहरू भयो भने सहभागी गराउने एउटा यो नीति ल्याउन चाहिँ हामी कञ्चनपुरका द्वन्द्व पीडित तथा एकल महिलाको नेतृत्वमा सम्पूर्ण महिलाहरू सफल भएका अवस्था छन्।
समाजमा एकल महिलाहरूलाई हेर्ने दृष्टिकोण पहिला र अहिलेकोमा के फरक आएको छ
र त्यसमा चाहिँ हामीहरूले अब जस्तै फरकका कुरा गर्दाखेरि पहिला हामीहरूलाई कहीँबाट पनि बजेट छुट्टिन्थेन भने अहिले हामीहरूले विभिन्न अब नगरपालिका अनि अब अहिले त जिल्ला समन्वय समिति भयो जिल्ला विकास अनि गाविसहरू लगायतका ठाउँबाट पनि हामीहरूले यो तक नभएर हामीहरू महिला तथा बालबालिका मन्त्रालयबाट पनि हामीहरूको हाम्रो चाहिँ राष्ट्रिय योजनामा तक कार्यक्रम पार्न चाहिँ हामी एकल महिलाको एकताको कारणले चाहिँ त्यहाँ तक सफल भइएको छ। विभिन्न किसिमका सिपहरू कहिले बेमौसमी तरकारी कहिले अचार बनाउने तालिम कहिले मैनबत्ती बनाउने तालिम कहिले फुलगुच्छा बनाउने तालिम कहिले फुल नर्सरी बनाउने तालिम कहिले चाहिँ हामीहरूले सिलाइ कटाइका तालिम कहिले च्याउ बनाउने तालिमहरू लगायतका गरिराखेको छौँ र हामीहरूले अहिले राष्ट्रिय पहिलो सहकारी एकल शक्ति एकल महिला कृषि सहकारी भनेर हाम्रो सिरिपुरमा स्थापना गरेको छौँ र त्यो सहकारी पनि राष्ट्रिय पहिलो हो र कार्यक्रम पनि त्यसले चाहिँ पारदर्शिताको रूपमा चाहिँ एकदमै राम्रो जिल्ला टप भन्ने चाहिँ अडिटरले कुरा गर्नुभएको छ। त्यो एउटा चाहिँ हामीहरूको राम्रो पक्ष हो।
जस्तै पहिला चाहिँ एकल महिलाहरूलाई रातो कपडाहरू लगाउन नपाउने, त्यस्तै अब शुभ कार्यको कार्यक्रममा चाहिँ जस्तै विवाह व्रतबन्धमा सहभागी हुन नदिने, त्यस्तो खालको कुप्रथा थियो, त्यस्तो खालको नराम्रो परम्परा थियो। अहिले चाहिँ के छ, तपाईँहरू त्यसको लागि केही त्यस्तो कुप्रथालाई हटाउनुको लागि केही आवाज उठाइराख्नु भएको छ कि?
हामीहरू अहिले जस्तै पहिला हामीहरू एकल महिलालाई देख्यो भने कहीँ हिँड्दाखेरि शुभ साइत छ भने साइत बिग्रियो भनेर चाहिँ बाटो हामीहरूतिर नफर्केर एकदमै उभर बाटो काटेर जाने अवस्था थियो भने र धर्म कर्म हामीहरूको चाहिँ एउटा धार्मिक क्षेत्रमा पनि कहीँ कार्यक्रम भइराखेछ, धार्मिक कार्यक्रम नै भएको छ भने त्यहाँ पनि सहभागी नबनाएको अवस्थाहरू हुन्थे र हामीहरू एकल महिलाहरूलाई बढीभन्दा बढी अब अरू भन्दा नि धेरै चाहिँ अब जनजाति दलितहरूमा यस्तो यस्तोमा धेरैले चाहिँ बोक्सीको आरोप तक पनि लगाएका अवस्थाहरू खेप्न पर्थ्यो। अलच्छिनी भन्ने शब्दहरू लगायतका कुलच्छिनी यस्ता को शब्दहरू धेरै शब्दहरू चाहिँ हामीले खेप्न पर्थ्यो सुन्न पर्थ्यो भने अहिले त्यो नभएर शुभ कार्यहरू जस्तै हाम्रो परिषदहरू हुँदाखेरि नगर परिषद या जीवित परिषद हुँदाखेरि अहिले चाहिँ हामीहरू प्रमुख अतिथि पनि कोही ठाउँमा बन्न पाएका अवस्था र कति ठाउँमा चाहिँ अब हामीहरूले पनि आफै स्वयमै पनि कार्यक्रम गर्दाखेरि सकेसम्म एकल महिलालाई नै प्रमुख गराउने भन्ने चाहिँ हामीहरूको संस्थाको नीति पनि भएको हुनाले पनि अहिले चाहिँ हामीहरूको जो पहिला हाम्रो एकदमै एउटा बाटामा काँडा बिछ्याइन्थ्यो र त्यो काँडामा टेकेर अय्याय भनेर हिँड्न पर्ने अवस्था हुन्थ्यो भने अहिले त्यो एकदमै सामान्य भएर गएको छ। क्षेत्रमा भन्यो भने अब हामीहरूको 60 वर्ष पुगेर मात्रै एकल महिलाको भत्ता पाउने चाहिँ हामीहरूको एउटा एकल महिला भत्ता पाउने नियम कानुन थियो भने हामीहरूको कञ्चनपुरमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रको नेतृत्वमा 3 महिने आन्दोलन गरे पश्चात हामीहरूको एकातिर स्थानीय शान्ति समितिमा द्वन्द्वपीडितका 4 पक्षका सदस्यहरू हुन पर्ने ठाउँमा राजनीति भागभण्डा भएको अवस्था र हामीहरू वास्तविक पीडित नपरेका अवस्थामा हामीहरूले स्थानीय शान्ति समितिमा 3 महिना तालाबन्दी र नियमित हामीहरू चाहिँ निरन्तरता जिल्ला प्रशासन जीविसमा धरना बसेपछि हामीहरूको चाहिँ अहिले उमेरको हदबन्दी तोडेर एकल महिलाहरूले साना अब 18 वर्षका एकल महिलाहरूले पनि भत्ता पाउने गरेको छ। त्यो एकदमै राम्रो हामीहरूको चाहिँ उपलब्धि कञ्चनपुरदेखि कञ्चनपुरको सङ्घर्षले द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रको नेतृत्व अहिले चाहिँ राष्ट्रभरिका एकल महिलाहरूले भत्ता पाउने भएको छन्। त्यो चाहिँ एकदमै ठुलो हामीहरूले महसुस गरेको छौँ कि महायज्ञ लगाउँछन् ठुल्ठुला उहरू गर्छन् त्यो भन्दा ठुलो काम हामीले गर्यौँ भन्ने चाहिँ हामी सन्तुष्टि छौँ।
जस्तै तपाईँको संस्था द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले विगतमा यातायात व्यवसायहरूसँग पनि एकल महिलाहरूले यात्रा गर्दाखेरि 45% टिकट छुट दिनुपर्ने भनेर चाहिँ सम्झौता गरेको थियो, त्यो चाहिँ कति कार्यान्वयन भइराखेको छ?
त्यो एकदमै कार्यान्वयन छ। हामीहरूको शुक्ला फाटा नमस्ते शुक्ला फाटा वर्ष व्यवसाय समितिले 50% छुट भनेर उहाँहरूले अध्यक्षले घोषणा गर्नुभएको थियो तर उहाँहरूसित हाम्रो सम्झौता नभए तापनि हामी एकल महिलाको परिचय पत्र देखाएपछि उहाँहरूकोमा 50% छुट र महाकाली सेती बस व्यवसाय समितिबाट उहाँहरूलाई हामीले एकदमै धन्यवाद दिन्छौँ। राष्ट्रभरिको पहिलो हो जो महाकाली सेती बस व्यवसाय समिति एकल महिलाहरूको लागि हाम्रो लामो प्रयास हो। लगभग 3-4 वर्षको प्रयासमा हामीहरूको अहिले 25% महाकाली सेती बस व्यवसाय समितिले छुट गराउनु भएको छ। त्यसमा चाहिँ अब दूरीको यातायातमा एक भागमा 2 जना र नजिकमा चाहिँ अब कहिले चाहिँ अब कोही गाडीमा सबैलाई पनि भएको छ र कोही गाडीमा चाहिँ 10 जनासम्मलाई त्यसरी चाहिँ छुट भएको अवस्था छ। एकदमै राम्रो हामीहरूको सहकार्यता छ।
जस्तै तपाईँ एकल महिला विकासको लागि कार्यक्रममा कस्ता खालका एकल महिलाहरूलाई तपाईँ समेट्नुहुन्छ? जस्तै अब कोही त धनाध्यय धन सम्पत्तिवाला एकल महिलाहरू पनि छन्, कोही चाहिँ एकदमै गरिब अवस्थाको एकल महिला पनि छन्। तीमध्ये चाहिँ तपाईँ कस्तो महिलालाई समेट्नुहुन्छ?
हामीहरू त्यस्तोमा एकल महिला नै हो, एकल नै हो, जो एकल भएर पीडा सहेर एउटा चाहिँ धनीको घरमा सम्पत्तिवालाको घरमा महिला पीडित हुन्न भन्ने त हुन्न नि। अवसरको कुरा चाहिँ अलग हुन्छ, पीडा त सबैको एउटै हुन्छ भने एउटा आफ्नो जीवनसाथी गुमाएर एक्लै भएर बस्न परेका पीडाहरू र यो समाजले दिएका पीडा खेप्न परेका चाहिँ हामीहरूले समस्या यी समस्याको समाधान गर्नको लागि पनि हामीहरू धनी गरिब यस्तो सञ्जालहरूमा हामीले त्यो भन्दैनौँ। अवसरको ठाउँमा चाहिँ जो सबैभन्दा पीडित छ, जस्तै कोही अवसरहरू आयो भने र जो चाहिँ गर्न सक्ने छ, जो चाहिँ अलिकति युवा छ, त्यस्तोको लागि चाहिँ हामीले पहिलो अवसर चाहिँ दलित जनजाति अनि युवाहरू विशेष गरी युवाहरू र एउटा दलित जनजाति मात्रै नभएर एउटा अन्य जातिको पनि जो चाहिँ एकदमै दयनीय लेभलको जो छ उनलाई चाहिँ हामीहरूले पहिलो प्राथमिकता दिन्छौँ।
प्राय जसो एकल महिलाहरू चाहिँ आफ्नै घरभित्र चाहिँ घरभित्रबाट बाहिर निस्कन नसकेको अवस्था, गुम्सिएर बसेको अवस्था पनि छ धेरै ठाउँमा, होइन? त्यस्ता एकल महिलाहरूको लागि तपाईँहरूले के गरिराख्नु भएको छ?
हो त्यो भन्ने भने अहिलेसम्म जस्तै अहिले जो 4-5 हजार दिदी बहिनीहरू बाहिर निस्कनु भएको छ, विभिन्न ठाउँमा चाहिँ अवसर पाउनु भएको छ, उहाँ दिदी बहिनीहरू पनि त्यसरी नै 4 दिवालको बिचमा एउटा चाहिँ सीमित भएर भित्रै रोएर बसेका, विभिन्न पीडाहरू सहेर पिल्सेर बसेका अवस्था थिए। तर अहिले उहाँहरू एउटा यो संस्थाको संस्थामा आउने अनि अधिकारको कुराहरू सिक्ने र समुदायमा गएर हामीहरूको एकल महिला चाहिँ एउटा दिवालको भित्र मात्रै सीमित होइन छ, अब हामीले विभिन्न ठाउँमा चाहिँ अधिकार लिन पर्ने रहेछ भनेर उहाँहरूले बुझेर बाहिर निस्कनु भएको छ। र जस्तै अहिले यदि जागरुकताको हुनु भएको छ कि हाम्रा दिदी बहिनीहरू एकल महिलाको राजनीतिमा पनि आरक्षण कोटा भनेर अहिले चाहिँ दिदी बहिनीहरूले विभिन्न राजनीति दलमा आरक्षण कोटाको लागि ज्ञापन पत्रहरू तक बुझाएका अवस्था छन्। अब एकदमै भित्रबाट निस्कन नसक्ने बाध्यताको छ भने त्यस्तो ठाउँमा हामीले जानकारी पाएसम्ममा धेरैजनाहरू हामीहरूले काउन्सिलिङ गरेर बाहिर निकालेर हामीहरूले चाहिँ एउटा अरू सरह अरू महिला सरह भएर अरू पुरुष सरह भएर हिँड्न चाहिँ हामीले ऊर्जा दिएको छौँ हाम्रो संस्थाले भने। अब कति ठाउँमा जानकारी छैन, जानकारी नभएको ठाउँमा त अब हामीले के नै गर्न सक्छौँ र
विवाह भएको तर सन्तान चाहिँ नपाएको एकल महिलाहरूले पुनः विवाह गर्न पाउनु पर्छ कि नै, होइन? अनि त्यस्तो महिलाहरूलाई चाहिँ समाजले हेर्ने दृष्टिकोण कस्तो छ?
म त भन्छु एकल महिला बच्चा नभएको एकल महिला मात्रै नभएर विवाह गर्न चाहन्छ भने ती बच्चाहरूलाई असर नपर्ने गरी बच्चाहरूलाई पनि केही उमेरसम्म पढाउने लेखाउने शिक्षा दीक्षा दिने चाहिँ कोही त्यस्ता भेटिन्छन् भने उहाँहरूलाई पनि मैले विवाह गर्नुहोस् भन्छु। किनभने श्रीमानले विवाह भयो श्रीमतीको मृत्यु भयो भने श्रीमानले चाहिँ विवाह गर्न सालभरि पूर्ण पर्छ भनेर 13 दिनभित्र ल्याउँछन् भने श्रीमतीले चाहिँ सालभरि तक त्यो सेतो कपडा लगाएर अर्काको मुख नहेरेर बाहिरको पानी पनि नखाएर उसरी भनिन्छ अर्धायणी भनेर। अहिले अब धर्मनिरपेक्षता भए तापनि एउटा चाहिँ हिजोको पछाडि फर्केर हेर्दाखेरि हिन्दू राष्ट्र हाम्रो नेपाल नारीलाई चाहिँ आफ्नो श्रीमतीलाई अर्धाइनी भनेर भनिन्थ्यो भने त्यो आधा अङ्गको मृत्यु हुँदा बित्तिकै पुरुषपट्टिको आधा अङ्गको मृत्यु भयो भने त्यो महिलाले चाहिँ जन्मभरि सहेर बस्न पर्ने, उनै श्रीमान भनेर बस्न पर्ने, अनि श्रीमानले चाहिँ जस्तै श्रीमतीको मृत्यु भयो भने 13 दिन नपुग्दै विवाह गरेर चाहिँ अर्की श्रीमती ल्याउने, र जस्तै अब यो सुविधा सेवा सुविधाहरूमा पनि विभेद छ। जस्तै श्रीमतीले विवाह गर्यो, महिलाले विवाह गर्यो भने श्रीमतीको पेन्सन या चाहिँ कोही चाहिँ हाम्रो सुविधा पाउने छ भने त्यो श्रीमानले 10 वटा विवाह गरे पनि त्यो पेन्सन चाहिँ लिइराख्न पाउने, तर श्रीमतीले चाहिँ विवाह गर्यो भने त्यो पेन्सन पनि कटअप हुने। यो चाहिँ एकदमै उस्तरी भन्छन् समानता भनेर चाहिँ नारा जति नारा लगाए पनि हाम्रो राष्ट्रमा चाहिँ नियम र कानुन जो बनाएर एउटा चाहिँ फाइलमा देखाए तापनि त्यो फाइलमा सीमित रहन्छ र कार्यान्वयन हुन्न। मेरो माग जोडदार माग हो कि यदि श्रीमतीले पनि महिलाले पनि विवाह गर्छ भने महिलाले विवाह गरे पनि त्यो जो सेवा र सुविधा पाउँछ त्यो सेवा र सुविधा चाहिँ पुरुष सरह महिलाले पनि पाउनुपर्छ या भने पुरुषको पनि खारिज हुनुपर्छ भन्ने चाहिँ मेरो माग हो र हामीहरूको सम्पूर्ण संस्थाका हाम्रा दिदी बहिनीको यो माग हो।
जस्तै तपाईँको संस्थामा कुनै कार्यक्रम आयो भने कर्मचारी चाहिँ तपाईँ एकल महिलालाई नै राख्नुहुन्छ कि अन्यलाई राख्नुहुन्छ?
हामीहरू त्यस्तो चाहिँ एकल महिला भनेर नै राख्न पर्ने हाम्रो त्यस्तो हुँदैन। हामीहरूको योग्यताको उसले राखिन्छ हाम्रो संस्थामा राख्दाखेरि, कर्मचारी राख्दाखेरि हामीहरूको पत्रिकामा भ्याकेन्सी खोलिन्छ, भ्याकेन्सी खोलेर अनि जसको चाहिँ एकदमै क्षमता छ त्यसरी राखिन्छ। हाम्रोमा त्यो एकल महिला कार्य समितिमा हाम्रो एकल महिला हुनुपर्छ, तर हामीहरूको कर्मचारीमा चाहिँ दक्ष जो छ उसैलाई नै हामीले राखिन्छ। तर मिलाएर जस्तै दलित जनजाति त्यसमा पनि हाम्रो जेसी छ, जेसी मिलाएर राखिन्छ।
तपाईँको संस्थामा कुनै कर्मचारीले अनियमितता गर्यो भने त्यस्ता कर्मचारीलाई तपाईँ कस्तो कारवाही गर्नुहुन्छ?
अब त्यस्ता कर्मचारीहरूलाई हामीले अरू कारवाही त के गर्ने गर्न नसक्ने भएदेखि हजुरहरू अब जान सक्नुहुन्छ हाम्रो संस्थालाई चाहिँ धराप नपारिदिनुहोस्। गर्नुहुन्छ हजुरहरूको जो जिम्मा दिएको छ गर्न सक्नुहुन्छ भने गर्नुहोस्, नै भने अब हजुरले हामीहरूलाई धराप नपार्नुहोस् भनेर चाहिँ हामीहरूले त्यसरी उ गरिन्छ। हाम्रो त्यो कारवाही भनेर हामी सरकारी कार्यालय हाम्रो होइन, प्राइभेट हो, प्राइभेटमा हाम्रो चाहिँ त्यस्तो केही पनि हुँदैन। हाम्रो त्यो पोलिसीहरू हुन्छन्, आर्थिक पोलिसी, कर्मचारी पोलिसी र हामीहरूको विधानहरू हुन्छ, त्यही आधारमा चाहिँ हामीहरूले काम गर्छौँ।
अब कार्यक्रमको अन्तमा द्वन्द्वपीर तथा एकल महिला विकास केन्द्रको बारेमा तपाईँ श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
म सम्पूर्ण यो शुक्ला फाँटा एफएम सुनेर बस्ने सम्पूर्ण दिदी बहिनीहरूलाई मात्रै नभएर दाजुभाइ बुवा आमा सम्पूर्णलाई मैले के भन्न चाहन्छु भने यस्ता पीडित एकल महिलाहरूको लागि हामीहरूले एउटा साझा चौतारी निर्माण गरिएको छ, द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र नामक। हाम्रो कार्यालय भगतपुर आदर्श बोर्डिङको ठ्याक्कै अगाडि छ र त्यस्ता पीडित अन्यायमा परेका पीडितहरूको लागि हामी एकल मात्रै नभएर दोकल महिला मात्रै नभएर पुरुषलाई पनि हामी न्याय दिलाउनको लागि हामी हमेसा तत्पर छौँ र त्यस्ता पीडामा परेका कोही पनि हामीहरूको कार्यालयमा आएर निवेदन दिन सक्नुहुन्छ र हामीहरूको फोन नम्बर पनि छ, फोन नम्बर 520-2722 हाम्रो कार्यालयको फोन नम्बर हो र त्यसमा फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो एउटा उदाहरण जस्तै महिला मात्रै पीडित हुन्छ भन्ने जो हाम्रो रूढिवादी एउटा चाहिँ हाम्रो समाजको एउटा चाहिँ विकृति र समाजको एउटा सोच थियो, अहिले त्यो हेर्दाखेरि हामी भन्छौँ कि एउटा महिला मात्रै पीडित नभएर पुरुष पनि हजारौं पुरुषहरू पीडित भएका पनि अवस्थाहरू छन्। जस्तै वैदेशिक रोजगारीका कारणले अब उसले घर जग्गा चाहिँ ब्याङ्कमा राखेर विदेश गएको अवस्था हुन्छ, पैसा कमाएर श्रीमतीको नाममा पठाउँछ र उहाँ आउँदाखेरि श्रीमती न बच्चा उसले चाहिँ के न घर रह्यो न श्रीमती रह्यो न बच्चा नै कहाँ छ थाहा हुँदैन, त्यस्ता अवस्थाका पनि पीडाहरू खेप्न परेका अवस्था छन्। र कति अब अधिकार चाहिँ बुझेर या नबुझेर घर दिनदिनै द्वन्द हुनेका पनि हामीहरूको एउटा उदाहरण हो। हाम्रो संस्थामा पाँचजना चाहिँ पुरुषहरूले महिलाबाट पीडित भएका पुरुषले निवेदन दिनुभएको थियो र उहाँहरूको काउन्सिलिङ गरेर अहिले लगभग तिनजनाको चाहिँ एकदमै राम्रो हामीले घर बसाइदिन सफल भएको छौँ। त्यो चाहिँ एकदम मलाई चाहिँ खुसी लाग्छ र अरूलाई पनि यस्तै गरेर म अनुरोध गर्छु कि हाम्रो संस्थामा आउनु होला, कृपया हजुरहरू अन्यायमा पर्नु भएको छ भने अन्याय सहेर नबस्नु होला भन्ने चाहिँ म सम्पूर्णलाई यही जानकारी गराउन चाहन्छु।
हस् त म्याडम, आफ्नो अमूल्य समय दिएर आफ्नो भनाइहरू हाम्रो कार्यक्रममा राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धेरै धेरै धन्यवाद शुक्ला फाटा एफएमलाई। एकदमै हामीहरूका लुकेर बसेका पीडाहरू, एउटा पिल्सेर बसेका महिलाहरूका आवाजहरू चाहिँ बाहिर, बुलन्द आवाजहरू बाहिर ल्याएर जो सहयोग गर्नुभएको छ बार बार, यस्तै सहयोगको लागि हाम्रो संस्था एकदमै आभार रहनेछ र अपेक्षा पनि हमेसा राख्नेछ। हस् धन्यवाद।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataafm@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गौरा पनि विदा माग्छु। नमस्कार।